नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा विभिन्न सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। विभिन्न स्थानीय तहले हिजो आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। छवटा महानगरपालिकाले 54 अर्ब बराबरको बजेट हिजो प्रस्तुत गरेका छन्। सँगै हिजो सरकारले मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालका लागि राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सर राजपत्रांकित विशिष्ट श्रेणीको विशेष पद सिर्जना गरेको छ। अर्याल आइतबारदेखि भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेसँगै अर्याललाई विशेष पदको सिर्जना गरिएको हो र आइतबारदेखि नै लीलादेवी गर्दौला स्वत निमित्त मुख्य सचिव हुनुभएको छ। यी प्रसंगसँगै यति बेला संसदमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमाथिको छलफल जारी रहेको छ र केही दिनमा बजेटको छलफल निष्कर्षमा पनि पुग्नेछ र त्यसले अन्तिम रूप लिनेछ। सँगै यति बेला माओवादी केन्द्र र नेकपा एमालेको सत्ता गठबन्धन छ। नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले सहितका दलहरू सरकारमा छन् र प्रमुख प्रतिपक्षी दल र प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कंग्रेस यति बेला प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ। कांग्रेसका नेताहरूले अब यो पूरै आगामी 3 वर्ष कांग्रेस सरकारमा नबस्ने प्रतिपक्षका रूपमा बस्ने धारणाहरू व्यक्त गरि नै रहेका छन् र विशेष गरी 2084 हुने संसदीय निर्वाचनका लागि सबै ध्यान केन्द्रित गर्नुपर्ने कांग्रेसका नेताहरूले बताएका छन्। एक हिसाबमा मिशन 2084 कांग्रेस सहितका अन्य दलहरूले पनि त्यो मिशन राखेर अगाडि बढ़ेको देखिन्छ। विभिन्न भाषणहरूमा पनि मिशन 84 कुराहरू आइ नै रहेका छन्। तर नेपालको राजनीति त्यति लामो दूरगामी प्रभाव पार्ने खालको देखिँदैन। केही समयमै नेपालको राजनीति के हुन्छ भन्ने आकलन चाहिँ गर्न सकिन्न। अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको 6 महिनामै उसले प्रतिनिधि सभामा राम्रो सीट जित्न सफल भयो। त्यो हिसाबमा भन्दा पनि अब आगामी 3 वर्ष अझै बाँकी छ। यो 3 वर्षमा राजनीतिक खेलहरू के हुन्छन् त्यो हेर्न बाँकी नै छ। आज हामी विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र नेपाली कंग्रेसका नेताहरूले राख्दै आएको आगामी भनौं न 3 वर्षसम्म चाहिँ नेपाली कंग्रेस प्रतिपक्षमा बस्नुपर्छ, सरकारमा जानु हुँदैन भन्ने आशय सँगै हिजो अस्ति मात्र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा अब नेपाली कंग्रेस प्रभावकारी ढंगले अगाडि बढ़ने आफ्ना धारणाहरू राख्ने कुराहरू अभिव्यक्तिमा दिनुभएको छ र संसदमा नेपाली कंग्रेसको भूमिका सभापति देउवाको त्यो अभिव्यक्तिपछि के अब साँच्चै कंग्रेसले चाहिँ एउटा प्रमुख प्रतिपक्षीको भूमिका प्रभावकारी रूपमा निभाउन लागेको हो। यसअघि विशेष गरी सहकारी ठगी काण्डमा संसदीय छानबिन समिति गठन हुनुपर्ने एउटा माग राखेर कंग्रेसले धेरै दिन संसद अवरूद्ध गर्यो, संसद बैठक, र त्यसपछि त्यो माग पनि सम्बोधन भएर अहिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको छ र त्यो समितिले काम पनि गरिरहेको छ। आज हामी यिनै विषयमा नेपाली कंग्रेसका एकजना प्रभावशाली नेता, युवा नेता, नेपाली कंग्रेसका केन्द्रीय सदस्य नयन सिंह महरसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। महरज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब मैले कंग्रेसको पछिल्लो अवस्था र पछिल्लो यहाँका नेताहरूको अभिव्यक्तिलाई पनि जोडेर यहाँलाई ल्याए। अब अहिलेको कंग्रेस कतातिर छ? अब यहाँको सभापतिले अब कंग्रेस चाहिँ संसदमा प्रभावकारी ढंगबाट अगाडि बढ्छ भनेर अस्ति अभिव्यक्ति दिनुभएको छ, सँगै यहाँका नेताहरूले चाहिँ 2084 चाहिँ कंग्रेस सरकारमा जानु हुँदैन, प्रतिपक्षमा बस्नुपर्छ र मिशन चाहिँ 2084 बनाउनुपर्छ भनेर अभिव्यक्ति दिनुभएको छ। यहाँले चाहिँ कसरी हेर्नुभएको छ पछिल्लो अहिलेको कांग्रेसको अवस्थालाई?
पहिलो कुरा, नेताहरूले 84 अपोजिसनमा बस्नुपर्छ भनेको मेरो जानकारीमा चाहिँ छैन। बारम्बार संसदमा उपस्थित रहेका नेताहरू र विशेष गरी पार्टीका पदाधिकारीमा पनि 4-5 जना पदाधिकारीहरू फलानु महिना सत्तामा आइहाल्छौँ, हामी फलानु महिना नै हामी गइहाल्छौँ, सरकार ढलिहाल्छ भन्ने आशामै केन्द्रित रहेको अभिव्यक्ति मैले आजसम्म सुन्ने गरेको छु। मेरो विचार चाहिँ, म चाहिँ प्रारम्भिक अवस्थादेखि आजका दिनसम्म गठबन्धन निर्माण चुनाव अघि जसरी भइरहेको थियो त्यति बेला नै नेताहरूको जो एक खाले प्रस्ताव थियो त्यो चाहिँ फलदायी हुँदैन भनेर आफ्नो फरक राय राखेर केही साथीहरू आएका थियौँ। म आज पनि त्यसैमा केन्द्रित छु र म आजसम्म पनि गठबन्धनको संस्कृतिले नेपाली राजनीतिक दलहरूको बहुदलीय सिस्टममा लोकतान्त्रिक पद्धतिमा आफ्नै प्रतिको विश्वास धर्म राखेको छ। एक स्वयं एकल पार्टी कहीँ जान नसक्ने र अर्काको भर पर्नुपर्ने बैशाखी टेक्नुपर्ने अवस्था आउँछ र यो हुनु हुँदैन भनेर मैले आजका दिनसम्म आफ्नो कुरा उठाइरहेको कारणले मैले मेरा तर्फबाट केही कुरा भन्न सक्छु। नेपाली काङ्ग्रेसको सम्पन्न महासमितिको बैठक पछाडि एक महिनाभित्रै हामीले परिमार्जन सहित धेरै छलफल गर्ने केन्द्रीय समितिमा छलफल गर्ने विषयहरू हाम्रा त्यसै थुन्किएका छन् र योभन्दा अगाडिको चरणमा हामीले गठबन्धन सरकारमा हामी बल्ल तल्ल पुगिसके पछाडि पनि त्यो सरकारबाट पनि बुमल्याङ हुनुपर्ने अवस्था सिर्जना भएको थियो। त्यसभन्दा अगाडि हामीले गठबन्धन गर्यौँ, गठबन्धनबाट बहुमत प्राप्त भएन, बहुमत प्राप्त नभइसकेपछि पनि हामीले सरकार समेत निर्माण गर्न सकेनौँ, माओवादी भागेर अर्को कित्तामा गयो। त्यसभन्दा अगाडि हामीले परम्परागत नेपाली काङ्ग्रेसको शुभचिन्तक यसका समर्थकहरूले रुख चिन्हभन्दा अर्को ठाउँमा भोट दियौँ भने हाम्रो धर्म परिवर्तन हुन्छ भने जस्तै अलिकति जो कमिटेड भोट जो प्रतिबद्ध भोटर थियो जो लोकतान्त्रिक पद्धतिमा मात्रै विश्वास गर्थ्यो र लोकतान्त्रिक पद्धतिको पर्यायवाची यो प्रणालीको पर्यायवाची लोकतन्त्रको संरक्षण गर्ने पार्टी भनेकै काङ्ग्रेस हो भनेर जो लामो समयदेखि विश्वासमा बसेको थियो त्यसको विश्वासलाई धर्मराउने गरेर हामीले गठबन्धनमा पार्टीलाई हुम्यौँ, पार्टी निर्णय गर्यौँ। त्यसकारण पार्टीको मैले बारम्बार भन्दैछु पार्टीको मुख्य पदमा बसेकाहरूले गरेका निर्णयहरूले नेपाली काङ्ग्रेसको समग्र 8,69,000 बढी क्रियाशील सदस्य र यसका लाखौँ शुभचिन्तक यसका यसलाई मन पराउने देशी र विदेशी सबैको मनमा एकदम नराम्रो संशय उत्पन्न गरेको छ र पदाधिकारीहरूको शैलीले पार्टीले ठिक गन्तव्य अहिलेसम्म प्राप्त गर्न सकेको तथ्य देखिँदैन। त्यसकारण आजका दिनभरि भन्नुपर्ने विषय के हो कि पार्टीका सभापति उपसभापति महामन्त्री लगायत जो प्राय चाहिँ हरेक दुई दिन एक दिनमा कुनै न कुनै एजेन्डामा बसेर छलफल गर्नुहुन्छ जसको वैधानिक पारामिटर त छैन, वैधानिक दृष्टिकोण त उहाँहरूको निर्णयले लागू हुँदैन, तर पनि उहाँहरू नै नेतृत्वदायी भूमिकामा भएका कारणले उहाँहरूले कोठामा अथवा अफिसमा गरेका निर्णयहरू जसरी पार्टीमा लादिन्छ र उहाँहरू आजका दिनसम्म जसरी सर्वसम्मत निर्णय गरेर पार्टीलाई यो ठाउँमा ल्याउँदै हुनुहुन्छ, आज पार्टी मलाई लाग्छ तत्कालीन आदरणीय गिरिजाप्रसाद कोइराला जसरी हामीले उहाँ सभापति भएको बेला देशलाई द्वन्द्वबाट निकास दिएर शान्ति प्रक्रियामा जाने बेला हामी त्यही सिटमा खुम्चिएका थियौँ, आज गठबन्धन गर्ने स्थिति पनि त्यसैको वरिपरि जान्छ जस्तो मलाई लाग्छ। हामी आफ्नो क्षमता नभएको आफ्नो हैसियत नभएको पार्टी जस्तो देखिने गरेर हामी गठबन्धनमा जसरी हामीलाई घुमियो यो बाटो निकाल्नुपर्छ र अब कहिले कसैले आधा जति एमालेको बैशाखी टेक्नुपर्छ भन्ने आधा माओवादीको भन्ने अरू कसैले अरू भन्ने र हामी स्वयंमा नेपाली काङ्ग्रेसको तागत छ र यदि अगाडि बढ्न सक्छ भन्ने कुरा बिर्सिने हो भने हनुमानले आफ्नो तागत बिर्सेको जस्तै अथवा अर्को भाषामा भन्ने हो भने चाहिँ एउटा गदालाई त्यो प्लास्टिकको सेतो कुर्सीमा दाम्रोले बाँध्यो भने त्यो यताउता कहीँ पनि नजाँदो रहेछ क्या, किनकि त्यसलाई आफ्नो तागत नै बिर्सिसक्दो रहेछ। एक्लै तागत ममा यो प्लास्टिकको कुर्ती त 5-6 किलो होला जम्मा, यसलाई मैले हुत्याइहाल्छु भन्ने त्यो कुरा नै बिर्सिने रहेछ। त्यस कारण हामीले हाम्रो तागतलाई अलिकति बिर्सिने लागेको सन्दर्भ देखेको कारणले हामी एकल रूपमा नेपाली काङ्ग्रेस यो 8-10 वर्ष सत्तामा जाने नजाने कुरा आफ्नो छ होला, तर नेपाली काङ्ग्रेसको स्पिरिट यसको लोकतान्त्रिक जो चरित्र छ यसलाई बचाउनु पर्छ भन्ने कुरा जबरजस्त रूपले उठाइरहेको छ।
अब त्यो सम्भावना कसरी देखिन्छ र अब संविधान न त त्यो हेर्दा पनि एउटै पार्टीको बहुमत आउन अप्ठ्यारो देखिन्छ, सँगै अब अन्य दलहरू नयाँ दलहरू पनि आइरहेका छन्, झनै पुराना दलहरूको अवस्था बिस्तारै खुम्चिँदै गएको छ, त्यो अवस्थामा यहाँले सोचे जस्तोको कंग्रेस बन्न सक्ने सम्भावना देखिन्छ अहिलेको अवस्थामा?
म भर्खर मात्रै आज 10-11 दिन भयो म 61 जिल्ला नेपालको आफ्ना कार्यक्रमहरू पार्टीका कार्यक्रमहरूमा सरिक भएर आएको छु। 61 जिल्लाको मेरो अनुभव के हो भने नेपाली काङ्ग्रेस पार्टीलाई मज्जाको र सशक्त जनताको लोकप्रिय पार्टी अझ जनताकै लागि काम गर्ने र नैतिक संस्कार र नेता भएको पार्टी निर्माण गर्न सकिन्छ। यो पार्टी निर्माण गरेर जनताको अपेक्षा अनुसारको काम गर्न सकिन्छ। केही नेपाली काङ्ग्रेसको आजसम्मका जीवनमा ऊ सरकारमा भएको बेला वा प्रतिपक्षमा भएको बेला उसले देशका लागि गर्न खोजेका सामरिक केही महत्त्वका विषयहरू केही देश निर्माण देशको विकासका लागि जनताको स्थिति सुधारका लागि गर्नुपर्ने बाँकी कामहरू पुरा गर्न सकिन्छ जस्तो मलाई लाग्छ। यसमा एउटा समस्या चाहिँ मैले के पाएको छु कि पार्टी बनाउन सकिने तर पार्टीभित्रकै साथीहरूले एकले अर्कोलाई सहयोग गर्न सक्ने वातावरण बनिन सकेको, असहयोगी वातावरण भनेको ट्रस्ट विश्वासको सङ्कट छ। त्यो सङ्कट टार्नका लागि काङ्ग्रेस स्वयं पहिले आफूबाटै परिष्कृत हुनु जरुरी छ। त्यो सङ्कटको ठ्याक्कै चुरो भेटियो कता, त्यसको मुहान चाहिँ कता रहेछ कि हरेक चोटि लामो चोटि पटक पटक दुईचोटि तिनचोटि चारचोटि पाँचचोटि छचोटि सातचोटिसम्म आफै उम्मेदवार हुने र आफ्नै वरिपरि राजनीतिलाई केन्द्रित राखेर हजारौँ मानिस लाखौँ साथीहरू जसले उनलाई जिताउनका लागि कुर्बानी गरेका छन् उल्टै त्यही सत्ताबाट आएको जो शक्ति छ त्यो शक्तिले घोग्रे ठ्याक लगाएर आफ्नै साथीहरूमाथि दबाब सिर्जना गर्ने जुन मनुष्यले त्यो कुण्ठाले जो हाम्रो स्थानमा बसेको जो स्थापित नेतृत्वहरू छन् तिनीहरूको कारणले केही विचलन आएको छ। त्यो केन्द्रमा मात्रै होइन वडामा पनि समस्या छ, जिल्लामा पनि समस्या छ। त्यतातिर तल्लो तहबाट माथिल्लो तहसम्म प्राप्त गरिराखेको जो अवसरको वितरण छ त्यसलाई न्यायचित बनाउन सक्यौँ भने न्यायचित बनाउने बित्तिकै त्यसले एक श्रममा अर्कोमा सिफ्ट हुन्छ, अर्कोले प्राप्त गर्छ र स्वाभाविक रूपले अर्को साथीलाई पनि कम्तीमा सयौँ साथीलाई भोलि मेरो पनि सम्भावना छ भनेर पार्टीभित्र ऊर्जा प्राप्त हुने अवस्था आउँछ र पार्टी बन्छ एउटा कुरा। दोस्रो कुरा पार्टी स्वयंभित्र पार्टीका लागि चाहिने जो मेन पावर हो जो पार्टीका नेता कार्यकर्ता छन् त्यो भित्र नेताले पत्याउने होइन कि जनताले पत्याउन सक्ने स्थिति सिर्जना गर्नुपर्छ आफैबाट। त्यो भनेको आफैबाट सुस्कृत हुने ट्रान्सप्यारेन्ट हुने पारदर्शी हुने नेता काङ्ग्रेसको लिडरसिप साँच्चीकै जनताकै पक्षमा काम गरेको छ। यो अनैतिक काम गर्दैन, भ्रष्टाचारमा फर्दैन, यसले देशको विकासका लागि काम गर्छ, यो कम स्वार्थी छ भन्ने कुरा र कम्तीमा जानु पर्यो। त्यो कुरा नगइकन त्यसलाई अब जनतालाई भाषण गरेर मात्र जनताले बुझ्छ कि जनतालाई तपाईँले लिखित कुनै बुकलेट तपाईँको ठुल्ठुला थेलीहरू दिनुहोस् जनता पत्याउँदै जनताले जीवन पद्धति त्यो अनुसारको छ कि छैन भनेर हेरिरहेका छन्। त्यो प्रकारको जीवन पद्धति भएको नेता पारे कर्ताको सुसंस्कृत राजनीति भन्छौँ हामी सुसंस्कृत राजनीतिमा विश्वास राख्ने नेता कार्यकर्ताको उपस्थिति भएको पार्टी निर्माण गर्न सक्यो भने हामी ठिक ठाउँमा पुग्छौँ। यहाँलाई थाहा छ मैले भन्ने गर्छु द्वेष ईर्ष्या कुण्ठा हिंसाको मानसिकता एकातिर कम्युनिज्ममा देखिन्छ, अर्कोतिर पपुलिज्ममा नग्न भएर पनि निवस्त्र भएर पनि यदि पपुलारिटी गेन गर्न सकिन्छ आफ्नो चाहिँ प्रचार प्रसार बढी हुन्छ आफ्नो हाय हुन्छ भने त्यसका लागि पनि हामी तयार छौँ भन्ने इतिहास त कम्युनिज्मका हिजो चाहिँ लेनिन स्टालिनदेखि आजका दिनसम्म नेपालकै सन्दर्भमा पनि र पछिल्लो पटक पपुलिज्ममा विश्वास गरेर आएका दलहरूले अस्ति मात्रैको 2-4 वर्ष अगाडि मात्रैको इटालीमा चाहिँ एकजना युवा राजनीतिकर्मी एकजना एउटा अभियन्ताले आफूलाई अर्धनग्न बनाएर त्यहाँको चाहिँ प्रमुख नेता नोमिनेसन गर्न जाँदाखेरि आफूलाई आफ्नो तस्विर निकालेको आफूले प्रोटेस्ट गरेको उदाहरणले हामीले चाहिँ के पाउँछौँ कि पपुलिस्ट हुनका लागि मानिस निवस्त्र हुनु पनि तयार छ। यी दुईटा चरित्रबाट नेपाली काङ्ग्रेसलाई बीचको महधारबाट हिँडेर जनताको भनाइमा जनताको अपेक्षामा विश्वास राखेर अगाडि बढ्ने पार्टी बनाउनु पर्ने आजको जरुरत छ र आजका लागि यो बेलाका लागि जति बेला हामी यहाँ यो अवस्थामा उभिएका छौँ त्यति बेलाका लागि चाहिने केही दृष्टिकोण केही नयाँ कार्यक्रमहरू नयाँ भिजनहरू र आफैभित्र संस्कार। मैले भने नि 79 सालमा जितेका नेताहरू 79 सालमा विजय भएका नेताहरूले एकपटक उदाहरणको लागि पार्टी बनाउने कसम सबैले खाने हो भने पार्टी त सबैको सबैले आफूले जितेको पदबाट ब्याक हुन सक्नुहुन्छ हुनुपर्छ किनकि बारम्बार पाइरहेकाले त हुनै पर्यो दुई तीन चोटि भन्दा कति पाउने होइन, नत्र चाहिँ एकपटक सबैका लागि हो नि, होइन नेपाली काङ्ग्रेस त न्यायचित वितरणमा गयो नि त भन्दाखेरि त्यो वडा तहदेखि केन्द्रसम्मको यदि व्यवस्थापन त्यता लाग्यो भनेपछि अर्को साथी काम गर्न तयार छ कि, नत्र कस्तो कि बहुदलीय सिस्टममा शासन तपाईँ किन राम्रो पाउनुहुन्न वडा टोलदेखि केन्द्रसम्मको भन्दाखेरि पार्टीमा तपाईँले विकृति ल्याउनु भएको छ, पार्टी ठिक किसिमले अगाडि बढाएको छैन, पार्टीभित्रको चाहिँ विधान कार्यान्वयनको अवस्था नाजुक छ, पार्टीभित्र संस्कारको अभाव छ भनेपछि त्यसको रिफ्लेक्सन त सरकार चलाउँदाखेरि सरकारमा जाने त पार्टीकै मानिस त हो नि बहुदलीय सिस्टममा, अनि तपाईँ राम्रो र सङ्घ सरकार खोज्नुहुन्छ रहेछ नि, त्यस कारणले हामीभित्रका चाहिँ थुप्रै गल्ती कमजोरी सच्याउने हो भने आजका दिनसम्म फोकुवा गरेर जबरजस्ती तरिकाले भन्न सकिन्छ नेपाली काङ्ग्रेस सम्भावना भएको पार्टी बनाउन सक्ने पर्याप्त दर्जन होइन कि सयौं आधार हुन सक्छ।
यहाँले उल्लेख गर्नुभयो अघि जुन खालको राजनीतिक आधार छ र सबै कार्यकर्ताहरूले चाहिँ न्यायचित अवसर पाउने कुरा, अब यो बाटोमा चाहिँ अहिलेको नेतृत्व त्यो देखिन्छ, त्यो सम्भावना देखिन्छ अहिले?
अहिलेको नेतृत्व भन्दाखेरि मैले यहाँलाई भने तीन पटक नेपाली काङ्ग्रेसको कुनै केन्द्रको पद प्राप्त गरिसकेको व्यक्ति, दुई तीन पटक केन्द्रीय संसद मन्त्री भइसकेको व्यक्ति, त्यस्तै तल्लो तहसम्म भएको व्यक्तिलाई केही लोभहरू उब्जिनु, केही लोभहरूले घेर्नु स्वाभाविकै हो, त्यसलाई मैले अन्यथा पनि मानेन, तर त्यो लोभबाट मुक्त ऊ भएन भने पार्टी जनताबाट मुक्त हुने अवस्था आउँछ, जनताले पार्टीलाई माया प्रेम सद्भाव स्नेह गर्ने अवस्था आउँदैन, जनताको प्रिय पार्टी बनाउनका लागि त आफैबाट स्टार्ट गर्नु पर्यो नि, यसकारण मैले त प्रस्ताव राखेको छु 79 सालमा जितेका नेताहरू एक टर्मको लागि पछि आउनु होला, एक टर्मको लागि 5 वर्षका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म हामी चुनाव लड्दैनौँ, हामी जस्तै थुप्रै हजारौँ साथीहरूले यो पार्टीको लागि जीव ज्यान दिएको छ, पसिना बगाएको छ, जनतासँग सामिप्यता बढाएको छ, उनीहरूको योगदान र जनताको पनि भनाइ त्यही छ, एकै मानिस होइन कि तपाईँहरू, एकै मानिस विकृति पनि हुनसक्छ, नयाँ मानिसले कम्तीमा काम गर्छ, त्यसकारण नयाँ मानिसलाई स्थापित गर्नुहोस् भन्ने जो जनताको अपेक्षा छ त्यसलाई पुरा गर्नका लागि त उहाँहरू तयार हुनै पर्छ नि, तयार भएन भने पार्टी त समस्यामा पर्छ, त्यस कारणले मेरो भनाइ के हो कि अब चाहिँ हामी अप्सन लिएका युङ त हामी भन्दैछौँ, युवाको कुरा हामी गर्दैछौँ, युवा पनि अब 40 वर्ष मात्रै हो नेपालको सन्दर्भमा, युवा भनेको युवा उमेर, तर त्यसैमा पनि युवा भन्ने मात्रै होइन कि अवसर समानुपातिक किसिमले सबैका लागि के न्यायचित अवसर, अवसर पाइसकेकाहरूले एकपटक ब्याक हुने र नयाँलाई सम्भावना देखाउने, फेरि अझ त्यो उहाँहरू आउन सक्छ, उहाँहरूकै गार्जेनसिपमा पार्टी जान सक्छ, तर आफू चाहिँ त्यही पदमा रियाल काटेर जीवनभर नछोड्ने प्रपञ्च चाहिँ नयाँ अथवा पुराना नेताहरूमा भयो भने त्यसले पार्टीमा वितिसा उत्पन्न गर्छ र यहाँले भने जस्तै राम्रो पार्टी बनाउन सक्दैन, यसमा हामी काम गर्छौँ। अब हामी नयाँ प्रोग्राम, हाम्रा के गल्ती कमजोरी छन्, हामीले सुधार गर्नुपर्ने काङ्ग्रेसले बाटो के छ यसलाई सुधार गर्छौँ, तर यसको अर्थ यो होइन कि यहाँलाई मैले निवेदन गर्नुपर्छ, हिजो मात्रै म गोर्खापत्र संस्थानको फोटो प्रदर्शनीमा गएको थिएँ, गोर्खापत्रले आफ्नो जीवनकालमा स्टार्टिङदेखि आजसम्मका फोटोहरू राखेका थिए, त्यो फोटो मात्रै हेर्ने हो भने मलाई त त्यसलाई त मैले पछि भने उहाँका साथीहरूलाई यो फोटोलाई कम्तीमा हामीले शिक्षाको करिकुलममा राखेर हिजोको नेपाल यस्तो थियो आज चाहिँ यहाँ पुगेको छ भनेर कम्तीमा उदाहरण चाहिँ नयाँ पुस्तालाई देखाउन सकिन्छ, किनकि नयाँ पुस्तालाई त जहाँ थियो आज जहाँ छौँ यस्तै तिल्ला सडकहरू थिए, एयरपोर्ट यस्तै थिए, यस्तै बोइङहरू चल्थे, शिक्षालयहरू यस्तै थिए भन्ने लागेको छ, त्यो त होइन नि त, हिजो हामी एक ठाउँबाट यता पुर्याउनका लागि त धेरै हामीले चाहिँ धेरै बिचमा सङ्घर्ष गर्नु परेको छ, आजको अवस्थामा आउँदै गर्दाखेरि हामीले थुप्रै सङ्घर्षका बावजुद यो ठाउँमा आइपुगेका हौँ, त्यस कारणले यी धेरै विषयहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ। गोर्खापत्रको त्यो फोटो प्रदर्शनी मैले हेर्दै गर्दाखेरि नेपाल हिजोको काठमाडौँ, हिजोको हाम्रो बाटो, हिजोको मुगलिङ, हिजोका काठे पुलहरू, हिजोको पानीको अवस्था, हिजो जनआन्दोलन अगाडिको अवस्था, त्योभन्दा अगाडि पञ्चायतको अवस्था, त्योभन्दा अगाडि राणाको अवस्था, जङ्गबहादुर राणा विदेश गइसकेपछि ल्याएको पहिले गिद्धे प्रेसले स्टार्ट गरेको गोर्खापत्र छाप्ने परम्पराको स्टार्ट गर्ने एउटा प्रारम्भिक अवस्था, अथवा फोटो हामीले एक ठाउँबाट अर्को ठाउँमा कसरी पठाउँछौँ त्यति बेला, त्यस वक्त भन्दाखेरि आजसम्मको चेन्जेस आज जुन ठाउँमा उभिएका छौँ त्यो हेर्ने हो भनेपछि संस्थाले त राणाहरू हटिसके पछाडिको मात्रै स्थिति हेर्ने हो भने पनि कायापलट भएको छ मानिसको जीवनमा. तर अपेक्षा जहाँको त्यही रहन सक्दैन. विकास र अपेक्षा यसले गति लिन्छ र यसले फराकिलो आफूलाई फराकिलो स्थानमा राख्न खोज्छ. अझ योभन्दा बढी भए हुन्थ्यो भन्ने हुन्छ. त्यस कारण आजको समाजलाई अझ हामीले विकसित मुलुकको जस्तै अहिलेको विकसित मुलुकको चन्द्रमा बसाइ गर्ने मङ्गलयानमा ग्रहमा बसाइ गर्ने जुन अपेक्षा छ जो इच्छा छ त्यो त नेपालीमा पनि त होला नि त. त्यो प्राप्ति गर्नका लागि नेपाललाई पनि हामीले विश्वसँग सुहाउँदो नेपाल बनाउनका लागि हामीले चारित्रिक चरित्रमा चाहिँ राम्रो रूपमा प्रदर्शन गर्नु पर्यो. नत्र तपाईँ एउटा इन्जिनियर बनाउनुहोस्, एउटा डाक्टर बनाउनुहोस्, एउटा मुख्य सचिव बनाउनुहोस्, एउटा राष्ट्रपति बनाउनुहोस्, त्यसले चलाएको संस्था पनि राम्रो हुँदैन, स्वयं त्यसका लागि पनि त्यसको जीवनमा पनि आरोपहरू लाग्यो भनेपछि त्यसको समाजमा प्रतिष्ठामाथि पुगेको आघातलाई भोलि उसले मापन गर्दाखेरि जिरोमा आउँछ.
हामी नेपाली कंग्रेसका केन्द्रीय सदस्य नयन सिंह महरसँग कुराकानी गरिरहेका छौं. उहाँ नेभिसंघका पूर्व अध्यक्ष पनि हुनुहुन्छ. अब यो उहाँसँग महरसँग कुराकानी गरिरहँदा अब यति बेला नेपाली कंग्रेसको भ्रातृ संस्थाहरू तदर्थवादमा चलेका छन्, त्यहाँ निर्वाचन हुन सकेको छैन, जम्बो टोली चाहिँ त्यहाँ पदाधिकारीमा लगिएको छ, सदस्यहरू बनाइएको छ, यसले गर्दा जुन खालको नयाँ व्यक्तिहरूलाई अवसरको कुराहरू यहाँले गरिरहनुभयो गर्नुभयो त्योबाट धेरै मानिसहरू एउटा नेतृत्वमा आउने र जुन खालको प्रक्रिया हुनुपर्ने हो प्रजातान्त्रिक पार्टीमा त्यो प्रक्रिया चाहिँ हुन सकिरहेको छैन, जसले चाहिँ नेतृत्वको विकास अवरूद्ध भएको देखिन्छ. यो चाहिँ किन हुन सकि किन यसमा तदर्थवादमा यहाँका भातृ संस्थाहरू चलिरहेको छ. अब नेभिसंघको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, अलिकति जिम्मेवारी यहाँसँग पनि हुन्छ यसको.
त्यो पनि संस्कारको समस्या हो. हामी लोकतान्त्रिक पद्धतिमा विश्वास राख्छौं, जनतासँग जान्छौँ, निर्वाचन प्रक्रियामा भाग लिन्छौँ, मतदान हुन्छ, मतदान भइसकेपछि रिजल्ट आउँछ, रिजल्ट आउन्जेलसम्मका लागि हामी असाध्यै लोकतन्त्रवादी धेरै लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति समूह पार्टीका रूपमा हुन्छौँ. जब रिजल्ट आइसक्छ त्यो रिजल्ट आइसकेपछि त्यसको नतिजा त्यो नतिजालाई स्वीकार गर्न अप्ठ्यारो मान्ने, जित्नेले हार्नेमाथि मत कम प्राप्त गर्नेमाथि राज गर्नु खोज्ने र जो पराजय भएको छ उसले चाहिँ जित्नेलाई असफल पार्ने रणनीति लिएर मात्रै हामी जाने र समग्र पार्टी संगठन भातृ संस्थाको बारेमा काम गर्न नसक्ने जो हामीमा जो चरित्र चाहिँ अगाडि बढेको छ त्यो चरित्रका कारणले आज चाहिँ पार्टीका भातृ संस्थाहरू पनि अधिवेशन महाधिवेशनको प्रक्रियाबाट विमुख भएका छन्. यसलाई सुस्थ जीवनमा यसलाई स्वच्छ तरिकाले अगाडि लैजानु पर्ने हाम्रो दायित्व छ. यसमा कतै कतै म आफू पनि होला, पार्टीका थुप्रै तल्लो तहदेखि मानिसहरूका साथीहरू पनि होलान्, तर मूल नेतृत्वहरू मैले अगाडि नै भने पार्टीमा बस्ने मूल नेतृत्वहरू सभापति उपसभापति महामन्त्रीहरू प्रोग्रेसिभ भइदिएनन् भने उनीहरूले समाजमा आइरहेको बदलावलाई ग्रहण गर्ने दिने मानसिकता अगाडि बढाएनन् भने आएको चेतना र प्रवृत्तिलाई उनीहरूले स्वीकार गरेनन् भने
भनेपछि कांग्रेसले जति लोकतन्त्रको कुरा बाहिर गरिरहेको छ त्यो चाहिँ आन्तरिक राजनीतिभित्र आन्तरिक राजनीतिमा चाहिँ त्यो लोकतान्त्रिक संस्कार चाहिँ कांग्रेसमा अझै आउन सकेको छैन.
लोकतन्त्र भनेको अब यो तपाईँको जहिले पनि चाहिँ संशोधनमा परिष्कृतमा विश्वास राख्ने यो आफैमा अझ त्योभन्दा थप प्रगति गर्ने विषयमै विश्वास राख्ने भएको कारणले नेपाली काङ्ग्रेस पनि त्यसको पर्यायवाची भएको कारणले थुप्रै राम्रा काम हुँदाहुँदै पनि लिडरसिपमा बस्नेहरू आफ्ना अनुकूलका मानिस आउँछन् कि आउँदैनन् चुनावबाट, चुनाव भयो भने मेरो अनुसारको भोलि भारतीय संस्थाका बन्छ कि बन्दैन, तिनवटा सदस्य उता अर्को ठाउँबाट आयो भनेपछि तिनले मेरो विरोध पो गर्छन् कि भन्ने सानो केही कुण्ठाले काम गर्न भएका कारणले पनि यो समस्या आएको हो. र भारतीय संस्थाका स्वयं नेता पदाधिकारीहरू पनि नेतृत्वको घट्दैलो संगठनभन्दा घट्दैलो जाने भावना.
हस् महरज्यू, आजका लागि हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद.
एकदम धन्यवाद.
हामी कुराकानी गर्दैथ्यौं नेपाली कंग्रेसका केन्द्रीय सदस्य नयन सिंह महर, विशेष गरी राष्ट्रिय राजनीतिसँगै नेपाली कंग्रेसको आन्तरिक राजनीतिको सन्दर्भमा केन्द्रित रहेर. प्राविधिक साथी राजु थापालाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.